अजीज बहनों और भाइयों, अल्लाह ताला का शुक्र है हमने सूरह यूसुफ जो है एक नई सूरत शुरू की है। सूरह हूद के को लफ्जन लफ्जन पढ़ लेने के बाद ये जो है 12वीं सूरत है जी, ये 12वीं सूरत है कुरान मजीद की। इसका नाम जो है सूरह यूसुफ यूसुफ है, ये इसके नाम से मशहूर है। और कुरान की जो बेशतर सूरतें हैं आपको पता है उनके नाम तो सिंबोलिक हैं, काफ़ी हद तक अलामती नाम है कुरान मजीद की सूरतों के, यानी उनमें वो मजमून नहीं होता लाजमी तौर पे। लेकिन ये एक ऐसी सूरत है जिसका नाम भी और जिसका मजमून भी जो है वो एक जैसा है, यानी ये वो सूरत है जिसमें हज़रत यूसुफ अलैहिस्सलाम के मुतल्लिक जो तफसीलात हैं वो काफ़ी मतलब उन्हीं के मुतालिक हैं। तकरीबन 90 से 95% जो सूरत का हिस्सा है आप कह सकते हैं कि ये हज़रत यूसुफ अलैहिस्सलाम के हालात और उनकी सीरत और उनकी हालात ज़िंदगी के बारे में आया है। आपका जिक्र जो कि ना जो है कुरान मजीद में कुल 27 मरतबा आया है, तो उनमें से 25 मरतबा जिक्र जो है ये इसी सूरत के अंदर आया है। और अगर हम कह लें कि ये इस सूरत का हुजम क्या है, तो सूरत का हुजम जो है ये कमोबेश इससे पहले जो दो सूरतें गुजर हम पढ़ चुके हैं सूरह यूनस और सूरह हूद उन्हीं जैसा जो है तकरीबन वो भी 110 और 120 के करीब आयात हैं। इसके अंदर भी 111 आयात हैं, वो दोनों सूरतें भी 11 और 12 रुकू पर तकरीबन मुश्तमिल है और ये भी 12 रुकू पर मुश्तमिल है। तो आप कह सकते हैं कि हुजम के एतबार से ये तकरीबन जो है वैसी इतनी ही सूरत है जितनी वो उससे पहले थी। ज़माने नज़ूल ये कब नाजिल हुई है सूरत, ये भी उसी ज़माने के अंदर नाजिल हुई और कमोबेश आप कह सकते हैं कि सूरह यूनस के बाद ये सूरतें जो है तरतीब से आप कह सकते हैं कि जिस तरतीब से उतरी है उसी तरतीब से तकरीबन मुसहफ के अंदर मौजूद है, यानी 50, 51, 52 आप कह लें कि इनकी तरतीब बयान की जाती है, मुफस्सरीन बयान करते हैं और उसी तरतीब से जो है ये नाजिल हुई है, उसी तरतीब से कुरान मजीद की मौजूदा तरतीब के अंदर भी जो मुसहफ की तरतीब में रखी गई है। ये भी इससे पिछली सूरत इससे मुराद है कि इन मतलब है कि ये सूरह हूद के बाद नाजिल हुई है। इस सूरत की कई खसूसियात हैं, लेकिन एक खसूसियत ये है कि इसके सूरत का पूरा मजमून जो है ये एक कसस एक किस्से की सूरत के अंदर है, एक सरगुजश्त की सूरत के अंदर है। और ये सारा आपको पता है कि अगर जब कोई सरगुजश्त हो तो वो सारी की सारी मरबूत होती है, तो इसका मजमून भी सारे का सारा जो है एक मरबूत है बिल्कुल। और हजरत यूसुफ अलैहिस्सलाम की जिंदगी से के जो उनके नशब व फराज है उससे ये मुतल्लिक है। अब अगर हम थोड़ा सा इस पे गौर कर लें कि सूरह यूसुफ का इससे सबका सूरत जो पिछली सूरत है उसके साथ इसका क्या रब्त है, तो अब हम पढ़ा है कि सूरह हूद जो थी वो अम्बिया अलैहिस्सलाम के तज़किरे पे मुश्तमिल थी, बहुत सारे अम्बिया अलैहिस्सलाम 6 पैगंबरों और रसूलों के हालात पे और उनकी अकवाम का जो है वो उसके अंदर तज़किरा था। और ये सूरत जो है आप कह सकते हैं कि उस तरह का एक ये भी उस सूरत का एक ततिमा है, उसका एक जमीमा है, उसका एक जो है अपेंडिक्स है या उसके साथ जो है उसको तकमील करती है, क्योंकि जो है इसमें भी जो है वो एक रसूल का जो है वो जिक्र है। पिछली सूरत के अंदर सूरह हूद के अंदर कौमों की ज्यादती का बयान हुआ है कि किस तरीके से कौमों ने अपने जो उनके दरमियान में रसूल और अम्बिया अलैहिस्सलाम आए किस तरीके से उन पर जो है जुल्म सितम किया। उस सूरत के अंदर में सबर का जो हुक्म हुआ था मसलन अम्बिया अलैहिस्सलाम को, तमाम अम्बिया अलैहिस्सलाम को जो मुश्किल हालात का सामना करना पड़ा है, जिस जबर का सामना करना पड़ा है, तो फिर उसके जवाब में अल्लाह ताला ने उन्हें सब्र करने के जो हुक्म दिया। अब इस सूरत के अंदर उसका जो है कामिल नमूना एक जो है वो बयान किया गया है और इस तरीके से मुसलमानों को जो है वो एक सबक दिया गया है ईमान वालों के लिए और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को भी। उस सूरत के अंदर जो गुज़श्ता थी सूरह हूद उसमें भी तौहीद रिसालत मुआद यानी दोबारा पलट आने का अकीदा और कुरान मजीद की हकानियत का बयान था, और इस सूरत के अंदर भी ये चीजें जो है वो पाई जाती हैं। सूरत के शान नजूल क्या है, यानी सबब नजूल क्या है, सूरत खास तौर पर यानी किस पस मंजर में नाजिल हुई है, तो मुफसरीन ने लिखा है कि यहूद ने قریش مکہ کے ذریعے نبی اکرم صلی اللہ علیہ وسلم کے امتحان لینے کے لیے. یعنی یہ مکہ والے بھی جو ہے اس طرح کرتے رہتے تھے کہ آپ دیکھیں کسی طریقے سے کوئی ایسا سوال کر ڈالیں اس نبی کریم صلی اللہ علیہ وسلم کے اوپر کہ یہ جس کے جواب نہ دے سکے اس کو ہم جھوٹا ثابت کریں. تو اس طریقے سے وہ جو ہے مدینہ کے یہود کے پاس جاتے تھے اور ظاہر ہے کوئی ایسا سوال یعنی یہود کی تاریخ کے بارے میں یا انبیاء علیہ السلام دوسرے پرانے جو گزرے ہیں گزشتہ انبیاء کے بارے میں کوئی ایسا سوال کریں کہ جس سے یہ جواب نہ دے سکیں اور جو یہ نہیں جانتا. تو پھر یہود نے ان کو یہ بتایا کہ آپ یہ پوچھئے ان سے اگر وہ اللہ کے نبی ہیں کہ یہ جو بنی اسرائیل تھے یہ تو جو ہے وہ ایک فلسطین کے علاقے کنعان کی میں جو رہتے تھے, تو یہ مصر میں مصر کی طرف ان کی ہجرت کا کیا باعث بنا, یعنی یہ مصر کیوں ہجرت کر گئے؟ تو اہل عرب کو معلوم تھا کہ اہل عرب ان جو ہے اس تاریخ سے بھی واقف نہیں تھے بنی اسرائیل کی, یہ بالکل لوکلائز جو ہے جو تاریخ تھی وہاں پہ فلسطین کی اور مصر کی, اور جہاں پہ ظاہر اس طرح کا آمد و رفت تو نہیں تھا جیسے آج کل کے دور کے اندر ہے. یہ تاریخ جو ہے اس طرح لائم لائٹ کے اندر جو ہے ظاہر نہیں تھی پوری تاریخ. تو پھر لوگوں کو مکہ کے لوگوں کو تو بالکل اس کا معلوم نہیں تھا, اور انہیں یہ بھی معلوم تھا کہ نبی اکرم صلی اللہ علیہ وسلم یہ بھی ہمارے ساتھ بڑے ہوئے ہیں, انہوں نے بھی کبھی فلسطین اور ان علاقوں کا سفر نہیں کیا, تو ان کو بھی نہیں معلوم. تو اگر یہ سوال جو ہے ان سے کیا جائے تو ان کو معلوم نہیں ہوگا اور ان کو ہم جو ہے جھوٹا اس طرح کا ثابت کر سکیں گے. تو یہ سوال جو ہے کیا, اور یہ نبی اکرم صلی اللہ علیہ وسلم کی رسالت کی حقانیت کے لیے جو ہے یہ گویا یہ سوال کیا گیا تھا. سورت کا موضوع کیا ہے؟ اب دیکھیں کہ سورت ایک قصے کی صورت کے اندر ہے پوری, تو ظاہر ہے یہ قصہ جو ہے سورت کا موضوع نہیں ہے. یعنی قصہ ایک جو ہے اس قصے کو البتہ ایک ذریعہ بنایا گیا ہے. یہ واقعات جو حضرت یوسف علیہ السلام کے بتائے گئے ان کی زندگی کے نشیب و فراز بتائے گئے, لیکن ان واقعات کی روشنی میں نبی اکرم صلی اللہ علیہ وسلم کے شاندار اور روشن مستقبل کی جو پیشن گوئی کی گئی فور کاسٹ کی گئی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کو جو ہے آپ کی فتح مکہ کی بشارت دی گئی ہے, اس کے اندر آپ کو کامل اقتدار اور غلبہ اسلام کی بشارت دی گئی ہے. یہ کہہ سکتے ہیں یہ موضوع ہے آپ کا. جن حالات کے اندر جو ہے یہ صورت نازل ہوئی ہے بڑے کے مشکل حالات تھے, پرسیکیوشن کا دور تھا, مسلمانوں کو جو ہے بڑا ظلم و ستم کا نشانہ بنایا جا رہا تھا. مسلمان کئی جو ہے وہ ایک ہجرت ہو چکی تھی حبشہ کی طرف ابیسینیا کی طرف, اور دوسری ہجرت کی طرف جو ہے لوگ جا رہے تھے مدینہ کی طرف اکا دکا جو ہے جانا شروع ہو گئے تھے. تو یہ وہ حالات تھے جن کے اندر جو ہے وہ نبی اکرم صلی اللہ علیہ وسلم کو تسلی کے لیے اسے سامان دیا گیا. یہ سورت آپ کی نبوت کا بھی ثبوت ہے. جو ہے اس سورت کے اندر حضرت یوسف علیہ السلام کی سیرت کو بیان کیا گیا ہے بڑی وضاحت کے ساتھ, اور یہ بتایا گیا ہے کہ نزول قرآن سے پہلے آپ صلی اللہ علیہ وسلم بھی یوسف علیہ السلام کی سیرت اور تاریخ اور ان کے حالات سے واقف نہیں تھے. اس واقعے کو تفصیلاً بتا کر گویا آپ کی دعوت اور رسالت کا انکار کرنے والوں پر حجت قائم کر دی گئی ہے کہ انہیں بھی علم تھا کہ یہ واقعے جو ہے آپ کو علم نہیں تھا آپ کو اس سے پہلے, لیکن اگر اب آپ بتا رہے ہیں اس واقعے کو تفصیلاً, آپ ایک ایک نشیب و فراز بتا رہے ہیں حضرت یوسف علیہ السلام کی زندگی کے اور بنی اسرائیل کے اور وہ جو وہاں پہ اس وقت درپیش تھے, تو ظاہر ہے آپ کے پاس ان حالات کا ان واقعات کو جاننے کا کوئی ذریعہ نہیں تھا سوائے وحی کے. تو ظاہر ہے اس طریقے سے یہ آپ کی نبوت کا ثبوت بھی ہوا. سورہ یوسف کے متعلق جو ہے یہ جو سورہ یوسف اس کے اندر مزید کیا چیز ہے, آپ صلی اللہ علیہ وسلم کے لیے تسلی کا سامان ہے کہ یوسف علیہ السلام اپنے بھائیوں کی سازش کے نتیجے میں بڑے سخت حالات سے گزرے, بڑی قسم برزی کی حالت سے گزرے. اکیلے کنویں میں جو ہے ایک شخص جو ہے بچہ نوجوان بالکل ارلی اوائل عمر میں پڑا ہے, اور وہاں سے پھر اللہ تعالیٰ نے ان کو جو عزت اور شوکت اور سربلندی عطا فرمائی, پھر اس سے نبی اکرم صلی اللہ علیہ وسلم کے لیے اور آپ کے ساتھ جو علیمہ ان کے لیے بھی سبق کہ اللہ تعالیٰ آپ کو بھی اہل مکہ کی ان تمام مخالفتوں کے باوجود اللہ تعالیٰ آپ کو جو ہے سربلند فرمائے گا, آپ کے دین کا جو ہے بول بالا فرمائے گا, اور حق جو ہے وہ غالب آ کے والے سارے کے سارے ایک دن آپ کے سامنے اسی طرح لائن حاضر کھڑے ہوں گے جس طریقے سے حضرت یوسف علیہ السلام کے سامنے وہ ان کے بھائی جو کھڑے ہوئے تھے. تو پھر آپ کو پتا ہے تاریخ شاہد ہے, ऐसे ही हुआ बिल्कुल। फतह मक्का के बाद कुरैश आपके सामने जो है वो जमा हुए। एक दिन आपको पता है जब जब फतेह मक्का हुआ तो आपने उनसे सवाल किया था कि तुम मुझसे किस सलूक की तवक्को रखते हो, मैं तुम्हारे साथ आज कैसे बर्ताव करूंगा। तो उन्होंने फिर जो है वो कहा था कि जो है रवायात के अंदर बिल्कुल रिकॉर्डेड है, उन्होंने कहा था कि अखुन करीम वबन अखुन करीम, कि आप बड़े हमारे करीम भाई हैं और हमारे करीम नफ्स भाई के बेटे हैं। तो आपने फरमाया कि मैं आज तुमसे वही कहता हूं जो मेरे भाई यूसुफ ने अपने भाइयों को कहा था कि आज तुम पर कोई पाबंदी नहीं है, अंतुमुल तलका, तुम सब आजाद हो और तुम जाओ। ये जो है इसको इबन इसहाक ने और फिर सीरत इबन हिशाम में इसको जो है वो नोट किया है इस पूरे वाक्य की। अब सूरत यूसुफ का आयात का तजिया करें तो इसके कई जो है वो इसके हिस्से हैं। इसका एक हिस्सा बिल्कुल इब्तदाइया है, फिर जिसमें हजरत यूसुफ सलाम का ख्वाब जो है बताया गया है, ब्रदरन यूसुफ की साजिश बताई गई है, फिर अजीज मिस्र के घर में आपकी आमद, फिर उसके बाद हजरत यूसुफ सलाम का जेल में कैद खाने में जाना, यूसुफ हजरत यूसुफ सलाम का जो शाह मिस्र के दरबार में किस तरीके से पहुंचे, ब्रदरन यूसुफ फिर दरबार यूसुफ में किस तरह आए, और हजरत याकूब अलैहिस्सलाम का खानदान फिर मिस्र में किस तरह आया, और फिर जो है आखिर में बिल्कुल एक मजमूई तौर पर जो है इंसानों की अक्सरियत के तर्ज अमल पर जो है तबसरा किया गया है। अब इस सूरह यानी आप जैसे मैंने कहा कि 90 से 95% तो सूरत का जो हिस्सा है वो सूरत में जो है वो यूसुफ अलैहिस्सलाम के अलावा कोई दूसरा नहीं है। तो बिल्कुल थोड़ा सा हिस्सा इब्तदा में दो तीन एक दो आयात और फिर आखिर में दो तीन आयात जो है वो दूसरे मुबाइस भी हैं। तो उन दूसरे मुबाइस में क्या है, उसमें पहले हिस्से में सदाकत कुरान पे बात की गई है, बीच में दरम्यान में दावत तौहीद भी है, दावत आखरत और इस्बात रिसालत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भी है, ये भी बीच में बात की गई, और आखिर में फिर जो मुनकरीन को दावत इस्लाम दी गई है, उनको फरमाइश की गई है और इबरत नसीहत की दावत भी जो दी गई है, ये उसका मजमून है। अब एक और बात है कि ये जो किस्सा है ये जो अहसन अल कसस है बेहतरीन किस्सा है, तो इसकी खसूसियात क्या है, इस किस्से की चंद नुमाया खसूसियात है जिनको जान लेना चाहिए। कि किस्सा यूसुफ सलाम पूरे कुरान मजीद में बतौर वाक्या एक ही दफा आया है, यानी बाकी तमाम किस्से जो है उनके मुख्तलिफ अज्जा मुख्तलिफ मौके पे आए हैं और हर हर मौके पे किसी खास उसका पहलू को ज्यादा उजागर किया गया किस्से। लेकिन ये किस्सा पूरे कुरान मजीद में एक ही बार मुकम्मल तौर पे जो है वो सारे का सारा एक जगह पे आया, यानी इस सूरत 12वें और 13वें पारे के अंदर। फिर जिस तरतीब की रियायत की गई है, यानी तरतीब की क्रोनोलॉजिकली जिस तरीके से इस वाक्य को बयान किया गया है, वो भी कुरान मजीद में किसी दूसरे वाक्य को इस तरह तरतीब से बयान नहीं किया गया, यानी दूसरी ये बात इसमें बताई गई। फिर जो है पूरा वाक्या जो है सूरह यूसुफ का तकरीबन 100 आयात पर मुश्तमिल है, और यूं ये तवालत के एतबार से कुरान मजीद का सबसे तवील किस्सा है। अच्छा, कुरान मजीद पर आम तौर पर जो वाकयात को तारीखी अंदाज में बयान नहीं करता जैसे तारीख बयान अंदर बाइबल के जो मुसन्निफीन हैं उन्होंने जैसे बिल्कुल तारीख और क्रोनोलॉजिकली तारीख जो मुरतब की है, ऐसे कुरान मजीद नहीं बयान करता, मगर ये वाकया उसमें से एक एक्सेप्शन है। इस वाक्य को बड़ी हद तक तारीखी अंदाज में जो है वो बयान किया गया है, और उसकी वजह क्या है, उसकी वजह उसकी दो वजूहत। एक ये है कि ये वाकया आप सल्लल्लाहु अलैहि वसल्लम की रिसालत के इम्तिहान के पस मंजर में नाजिल हुआ, यानी आपसे पूछा गया कि ये बताएं कि ये बनी इसराइल क्यों जो मिस्र गए थे, इसलिए ये जरूरी था कि सारा वाकया पूरे का पूरा यकबारगी बड़ा एक सलीस अंदाज में अंडरस्टैंडेबली जो है वो बयान कर दिया जाए। और चूंकि ये बात कुरान मजीद के उसलूब से हटी हुई थी और मकसद से हटी हुई थी कि सारा किस्सा पूरा तवील 100 आयात तक जो बयान किया जाए, कुरान मजीद कोई किस्सों की किताब नहीं है, कहानियों की किताब नहीं है, ये लिहाजा इस बात का फिर एहतमाम किया गया है इस किस्से के अंदर कि इसके दरमियान में मौका ब मौका मुख्तलिफ किस्म के जो वाकयात, एक वाकया और एक सेगमेंट हजरत यूसुफ सलाम की जिंदगी का बयान किया गया, और फिर उसके बाद जो फिर उससे नतायज अखज किए गए हैं, उससे मुतलिक जो नसीहतें हैं उस की हिकमतें बयान की गई हैं, जिससे पढ़ने वाला ये महसूस करता है कि ये कोई तारीख की किताब नहीं पढ़ रहा बल्कि ये एक जो है वाकया बयान किया गया है और फिर उसके नतायज जो है बयान किए जा रहे हैं। तो ये एक बड़ी अहम बात है। इस किस्से का मरकजी किरदार क्या है, कौन है, जाहिर इसके नाम से जाहिर حضرت یوسف علیہ السلام اس مرکزی اس قصے کے مرکزی کردار ہیں. قرآن مجید نے آپ کو ایک اعلیٰ کردار کا حامل اور حسن اخلاق کا مرقع، ایک پرکشش شخصیت، ایک ہمجوز شخصیت، ایک صابر و شاکر اور عالی ہمت اور انتہائی باوقار شخصیت کے طور پہ جو ہے وہ پیش کیا ہے، برعکس جو ہے وہ بائبل کی اور تلبود کی جو وہاں پہ جو آپ کی شبیہ ہے وہ اس سے مختلف ہے. اور یہ محض قصہ نہیں ہے بلکہ جو ہے اگر آپ کہہ لیں کہ یہ یعنی احسن القصص، اللہ تعالیٰ نے اس کو بہترین قصہ بیان کیا ہے، تو پھر یہ جو ہے عام قصہ نہیں ہے جیسے لوگ اس پہ اسے جو ہے اس کو بیان کرتے ہیں، بلکہ اس میں انفرادی اور اجتماعی زندگی کے بے شمار رموز بیان کیے گئے ہیں. اس میں دین و دنیا ہے، اس میں سیرت و سوانح ہے، اس میں سیاست و حکومت کے رموز ہیں، اس میں انسانی نفسیات کا بیان ہے، اس میں معاشی خوشحالی کی تدبیر ہے، اس میں زہد و تقویٰ کی دستگیری ہے، اس میں انبیاء و صالحین، ملائکہ و شیاطین، جن و انس، چوپایوں اور پرندوں کا تذکرہ ہے، اس میں بادشاہوں، تاجروں، عالموں اور جاہلوں کے حالات ہیں، راہ راست سے ہٹی جانے والی جو عورتوں کی حیلہ سازی، ان کی مکاری اور ان کی حیا باختگی ہے، اس میں گمنامی و شہرت ہے، اس میں غربت و ثروت ہے، اس میں عزت و ذلت کا بیان ہے، اس میں ثروت و ثبات کا تذکرہ ہے. اور یوں ان تمام خواص نے مل کر اس کو ایک بہترین قصص جو ہے بہترین قصہ بنا دیا ہے. اور اللہ تعالیٰ نے جب فرمایا ہے کہ یہ احسن القصص ہے تو آپ اندازہ کر سکتے ہیں کہ اس قصے کے اندر کتنے رموز اور کتنی اس کے اندر حکمتیں پوشیدہ ہوں گی جس کو اللہ تعالیٰ نے بہترین قصہ قرار دیا ہے. اب جو ہے اب تھوڑے سے یہ بھی دیکھ لیں کہ حضرت یوسف علیہ السلام اور آپ کے حالات میں بڑی گہری مماثلت بھی ہے، مشابہت بھی ہے. اب دیکھ لیں کہ حضرت یوسف علیہ السلام کی نبوت کا آغاز روئے صالح سے ہوا. ایک آپ نے ایک سچا خواب دیکھا اور جس کا ذکر ابھی ہماری ان آیات میں آئے گا. اور نبی اکرم صلی اللہ علیہ وسلم کی نبوت کا آغاز بھی روئے صادقہ سے ہوا، روئے صالح سے ہوا. حدیث مبارکہ میں بخاری شریف میں ہے کہ نبی صلی اللہ علیہ وسلم فرماتے تھے کہ وحی سے پہلے، جبرائیل کے آنے سے پہلے، میں بہت سارے خواب اس طرح دیکھتا تھا جو بالکل سچے خواب تھے، کہ رات کو میں خواب دیکھتا تھا اور دن میں میں ان کی جو بالکل ہو بہو ان کا جو تطبیق اور ان کا سچا ہونا میں اپنی آنکھوں سے جو ہے وہ دیکھ لیتا تھا. حضرت یوسف علیہ السلام پر ان کے بھائیوں نے حسد کی وجہ سے ان کو مختلف تکلیفیں پہنچائیں اور بالآخر جو ہے حضرت یوسف علیہ السلام کا غلبہ ہوا، ان کو اللہ تعالیٰ نے جو ہے وہ عزت کا مقام عطا فرمایا اور اقتدار عطا فرمایا. اور یوسف علیہ السلام جو اور بالکل اسی طریقے سے جو ہے یہ کفار مکہ کے ساتھ بھی ہوگا، انہوں نے بہت اذیتیں پہنچائیں لیکن بالآخر غلبہ اور اقتدار نبی اکرم صلی اللہ علیہ وسلم کو جو ہے وہ ملے گا. جس طریقے سے حضرت یوسف علیہ السلام کو قتل کرنے کے لیے ان کے بھائیوں نے منصوبہ بنایا، اسی طرح آپ کے بھائی جو آپ کی قوم کے جو لوگ تھے، آپ کے بھائی، انہوں نے بھی نبی اکرم صلی اللہ علیہ وسلم کو قتل کرنے کا منصوبہ آپ کو علم ہے دار الندوہ میں مل بیٹھ کر جو ہے بنایا کہ کس طریقے سے ہم نبی اکرم صلی اللہ علیہ وسلم کو قتل کر دیں. جس طرح حضرت یوسف نے اپنے بھائیوں کو معاف کر دیا تھا، اسی طرح نبی اکرم صلی اللہ علیہ وسلم نے بھی فتح مکہ کے دن اپنے بھائیوں کو قریش کو معاف کر دیا. جس طرح حضرت یوسف علیہ السلام نے معاف کرنے کے بعد زبان پہ کوئی شکوہ شکایت نہیں کی، ان کو جتلایا نہیں کہ تم نے یہ میرے ساتھ کیا تھا، اسی طرح آپ صلی اللہ علیہ وسلم نے بھی ان سے کوئی شکوہ شکایت نہیں کی کہ کس طریقے سے تم نے میرے بھائیوں اور میرے عزیزوں اور میرے جگر گوشوں کو کاٹا اور ان کو جو ہے قتل کیا اور ہمیں گھروں سے نکالا، لیکن آپ نے ان پہ کوئی ان کو کوئی ایسی بات نہیں بتائی. جس طرح یوسف علیہ السلام نے بھائیوں کے ساتھ سلوک و احسان کیا اور ان کو مالی تعاون کیا، اسی طرح آپ صلی اللہ علیہ وسلم نے بھی قریش مکہ کے ساتھ سلوک اور احسان فرمایا، اور غزوہ حنین کے غنائم میں سے آپ نے بھی بطور تالیف قلب جو ہے قریش مکہ کے کئی افراد کو 100 100 اونٹ عطا فرمائے، یہ بھی ریکارڈیڈ ہے. حضرت یوسف علیہ السلام کے بارے میں مختصراً جو ہے یہ عرض ہے کہ آپ یعقوب علیہ السلام کے بیٹے، اسحاق علیہ السلام کے پوتے اور ابراہیم علیہ السلام کے پڑپوتے تھے، اور بائبل کے مطابق جو اگر کچھ اشارات سے ان کی قرآن سے ان کی تائید بھی ہوتی ہے، حضرت یعقوب علیہ السلام کے 12 بیٹے تھے، 4 بیوی میں سے تھے حضرت یوسف اور ان کے چھوٹے بھائی جو بنجامین تھے، یہ 1 بیوی سے تھے، ان میں تو جو بائبل میں ان کا نام بھی لکھا ہے راہیل، اور باقی جو ہے 10 جو ہے تھے بھائی وہ دوسری بیوی میں سے تھے. تو فلسطین میں حضرت یعقوب علیہ السلام اور اس سے پہلے حضرت ابراہیم علیہ السلام، اسحاق علیہ السلام کا قیام جو ہے ہیبرون کے علاقے میں جو ہے وہ تھا، جس سے آج کل الخلیل جو ہے وہ انگلش میں ابھی بھی اسے ہیبرون کہا جاتا ہے، جو ہے الخلیل کہا جاتا ہے، وہاں پہ جو ہے وہ تھا. اس کے علاوہ حضرت یعقوب کی کچھ زمین جو ہے سکم میں، جسے آج کل نابلس کہا جاتا ہے، وہاں بھی تھی. بائبل کی تحقیق کو اگر صحیح مان جائے تو 1906 قبل مسیح کے قریب قریب آپ پیدا ہوئی ہے، اور 1890 قبل مسیح کے قریب زمانے میں یہ واقعہ پیش آیا جس میں آپ کو کنویں میں جو ہے پھینکا گیا. اس وقت اغلباً زیادہ غالب خیال یہ کہ یوسف علیہ السلام کی عمر 17 برس تھی. مصر پر اس زمانے میں ہکسوس بادشاہ جو تھے، جو چرواہے بادشاہ تھے، اور ان کا ہم کو آپ کو یاد ہوگا، ہم پہلے سے پڑھائے ہیں قرآن مجید کے مقام کے اندر ہی، کہ جو ہکسوس بادشاہ تھے یہ عرب النسل تھے، اور یہ انہوں نے مصر جا کر مصر کی حکومت پہ قبضہ کر لیا تھا، اور یہ مصر کی تاریخ کے اندر 15th ڈائنسٹی، جو 15واں خاندان تھا، یہ وہ خاندان تھا. اور یہ جو ہے 2000 قبل مسیح میں یہ مصر میں گئے اور وہاں پہ قابض ہو گئے، اور جو ہے وہاں پہ ان کو ہکسوس بادشاہوں کو امالیک جو ہے کہا جاتا ہے، عرب مورخین اور مفسرین جو ہمارے وہ کہتے ہیں. ان کی حکومت کے اندر حضرت یوسف علیہ السلام کو عروج کا موقع ملا، اور یہ جو ہکسوس بادشاہ تھا اپوفس جو ہے وہ حضرت یوسف السلام کا جو کنٹمپوریری تھا، ہمسر تھا. آپ 17-18 سال کی عمر میں مصر کے اس وقت کے دارالحکومت میمفس پہنچے، اور 2-3 سال عزیز مصر کے گھر رہے، 8 سال جیل میں گزارے، 30 سال کی عمر میں ملک فرما روا ہوئے، اور 80 سال تک بلا شرکت غیر تمام مصر پر حکومت کرتے رہے. اور اپنی حکومت کے 9ویں یا 10ویں سال میں جو جب ہوئے تھے، تو انہوں نے پھر اپنے خاندان کو مصر بلا لیا تھا، اپنے والد کو بھی. اور پھر یہ لوگ حضرت موسیٰ علیہ السلام کے زمانے تک یہ لوگ وہاں پہ رہے، اور بائبل کے مطابق حضرت یوسف کی پھر بلا جو وفات ہے 110 سال ہوئی، یعنی انہوں نے 80 سال تقریباً حکومت کی. یہ ہم پڑھا ہے، آپ کو یاد ہوگا حضرت سورہ جو ہے البقرہ کے اندر ہم نے پڑھا تھا، یعقوب علیہ السلام کے 12 بیٹے تھے، اور یہ وہ 12 بیٹے ہیں جو، اور آپ کو پتا ہے کہ ان میں سے اکثر نام جو ہے آج کل بھی ان ناموں کو جو ہے آپ سنتے ہیں، رکھا جاتا ہے، اور یہ اسی وجہ سے ان کی تاریخ سے رکھا جاتا ہے. اب ہم آتے ہیں اپنی سورت کے جو ہے وہ سبق کی طرف، اور آپ یہ تھوڑا سا میں نے ان کا جو تذکرہ کیا ہے، انشاءاللہ تعالی ہم بعد میں جو آئیں گی، جو تفصیل آئے گی ان کی، تو ان تفصیل کے ساتھ انشاءاللہ تعالی ہم مزید اس کو جو ہے پڑھتے چلے جائیں گے. ان کی جو تفصیلات ہیں کسے کی میں نے جان، ظاہر اس کے بہت سارے اور بھی مباحث ہیں جن کو جو ہے وہ ذکر کیا جا سکتا تھا، لیکن میرے تعارف کی حد تک یہ کافی ہے. الف لام را یہ حروف مقطعات ہیں، ان کو ایسے ہی پڑھا جاتا ہے، پورا پڑھا جاتا ہے، الف لام اور را اس کو ایسے پڑھا جاتا ہے. تل کا آیات الکتاب المبین، تل کا یہ آیات، آیات کتاب، کتاب مبین کھلی واضح، یہ ایک واضح کتاب کی آیات ہے. مبین کا مطلب ہوتا ہے روشن اور ظاہر کر دینے والا، یہ کر دینے والی، یعنی یہ وہ آیات ہیں جو بالکل روشن واضح کر دینے والی ہیں. یعنی آیات کے اندر ظاہر کیا چیز ہے، آیات کے اندر اسباق ہیں، اس کے اندر ہدایات ہیں، اس کے اندر جو احکامات ہیں، تو یہ وہ چیزیں ہیں جو ہر چیز کو انسانی زندگی کے اندر روشن اور ظاہر کر دیتی ہیں، واضح کر دیتی ہیں. انا بے شک ہم نے، انزل نہ ہو نازل کیا ہے ہم نے، ہو اس کو قرآن، قرآن کو عربین، قرآن ہوتے ہوئے عربی ہوتے ہوئے، یعنی قرآن کو ہم ہی نے نازل کیا ہے عربی قرآن بنا کر، یعنی عربی زبان میں ہوتے ہوئے عربی قرآن بنا کر نازل. اچھا یہ نہیں ہے کہ اس کا یہ مطلب نہیں کہ ہم نے قرآن کو عربی زبان میں اتارا ہے، کہا کہ ہم نے قرآن کو بھیجا ہے، یعنی قرآن نازل کیا ہے عربی قرآن بنا کر، یعنی اس کا مطلب تو یہی ہے کہ عربی زبان میں ہوتے ہوئے، یعنی عربی زبان میں ہے یہ قرآن، لیکن یہ جو ہے عربی قرآن بنا کر بھیجا. اس کا دیکھیں قرآنن وہ بھی جو ہے اس کے ساتھ ہے، حال ہے اس کا، عربین بھی حال وہ ہے، اس کی جو حال کو بتا رہا ہے، عربی ہوتے ہوئے قرآن، عربی ہوتے ہوئے اس کو بنا کر بھیجا. اچھا عربی کے جو معنی ہوتے ہیں وہ ہوتے ہیں فصیح، بہت واضح، کھلا، بہت کمپریہنسو اور روشن کے ہوتے ہیں، یعنی یہ ہوتے. تو پھر جو عربوں کی جو لغت ہے اس کو لغت عربی کہتے ہیں، کہ یہ وہ لغت ہے جو بڑی فصیح ہے، جو بڑی روشن ہے، جو بڑی واضح ہے، جو بڑی کمپریہنسو ہے. تو یہ جو یعنی ہم نے اس زبان میں نازل کیا ہے جو بڑی کمپریہنسو لینگویج ہے. لعلکم شاید کہ تم تاکلون، سمجھو، عقل حاصل کرو، عقل سے غور کرو اس پہ، سمجھو. عقلا یاکلو عقلن، عقل سے کام لینا، سمجھنا. یہ نخنو ہم، نہ قصو نون زبر نہ ہم، قصو قصہ جو قصو قصن بیان کرنا، ہم بیان کر رہے ہیں، علیک آپ پر، ہم بیان کر رہے ہیں آپ پر، احسن القصص، احسن احسن القصص، احسن جو ہے سپرلیٹو ڈگری، بہترین، سب سے اچھی قصص، سرگزشت. آپ دیکھ رہے ہیں یہ جو قصص ہے، احسن القصص، اوپر دیکھ لیں، قصہ جو قصو قصن و قصصن، یہ وہ قصص ہے جو یہاں پہ احسن القصص میں آیا ہے. یعنی یہ وہ لفظ ہے، یعنی اس کا مطلب ہے کہ یہ قصن بھی مصدر ہے اور قصصن بھی مصدر ہے، تو یہ مصدر کے طور پہ یہاں پہ آیا ہے. یہ جان لینا چاہیے کہ قصصہ جو ہے، بہت سارے لوگ سمجھتے ہیں یہ قصص قصت ان کی جمع ہے، یہ قصت ان کی جمع نہیں ہے، بلکہ یہ قصہ یا قصو کا مصدر ہے. آپ کو پتا ہے نا، مصدر کوئی بھی چیز ہوتا ہے، بیان کرنا جیسے پورا لفظ ہے، تو کرنا ہٹا دیا جائے تو بیان، قصہ سرگزشت، یہ مطلب ہوگا قصہ کا. یہ قصہ تو ان کی جمع نہیں، یہ قصص کی قصہ تو ان کی جمع جو آتی ہے وہ قصص آتی ہے، قاف کی زیر کے ساتھ آتی ہے، اور یہ قصص ہے قاف کی زبر کے ساتھ ہے. تو یہ مصدر ہے، مصدر جو ہے اگر ورب میں سے آنا جانا، یہ جو کرنا، یہ اگر ہٹا دیے جائیں تو پیچھے جو لفظ بچ جاتا ہے وہ مصدر ہوتا ہے، مصدر مانی جاتا ہے. یعنی قصہ جو کو بیان کرنا، تو پھر قصص جو ہے وہ بیان، مصدر سرگزشت اور کہانی، یہ وہ ہوتا ہے. تو اس کا مطلب ہے کہ ہم آپ پر ایک بہترین کہانی سرگزشت بیان کر رہے ہیں، بما اس ذریعے سے، اس کے سے، اوخینا ہم نے جو وحی کی آپ پر، الیکا یعنی آپ پر، اس ذریعے سے یعنی ہم بیان کر رہے ہیں جس سے ہم نے وحی کیا آپ پر، کیا وحی؟ حاضر قرآن، یہ قرآن، یعنی ہم آپ سے یہ قصہ بیان کر رہے ہیں اسی ذریعے سے جس ذریعے سے ہم آپ پر قرآن بیان کرتے ہیں. یعنی وہی بھی وہی ذریعہ بتانے کا، یہ کیوں، یہ بتانا ضروری ہے اس لیے ان لوگوں کو جو نبی علیہ وسلم کے امتحان لینا چاہ رہے ہیں ذریعے سے. یہ جو آپ تفصیلات اس قصے کی تم سن رہے ہو، یہ بھی اسی ذریعے سے آ رہی ہیں جس ذریعے سے یہ قرآن اترا ہے، وہی سے، یہ بتانا مراد ہے. یہ ان کو جو ہے، آپ دیکھیں انہوں نے تو اپنی طرف سے نبی علیہ وسلم کو جو ہے خدا نخواستہ جو ہے جھوٹا کرنے کے لیے کہ یہ نہیں بتا سکیں گے بنی اسرائیل کا واقعہ اور بنی اسرائیل کا مصر جانا، تو ہم ان کو جو ہے وہ کیا بتا سکیں، لیکن یہ ساری باتیں جو ہے الٹی ان پہ پڑ گئیں. اللہ تعالیٰ نے بتا دیا کہ یہ بھی وہی وہی ہے، اسی ذریعے سے آ رہا ہے. وہ ان کن تھا ان قبل ہی. اچھا دیکھیں، یہ جو وہ ان ہے اس کو جان لیں، اور یہاں پہ ترجمہ آپ دیکھیں سب ترجموں میں بلا ایک ہی ترجمہ کیا ہے، بے شک. لیکن آپ کو پتہ ہے ان کا ترجمہ تو بے شک نہیں ہوتا، ان کو پہلے اگر کے معنوں میں ہم نے پڑھا ہے، شرطیے کے معنوں، یا پھر ان نفی کے معنوں میں ہم نے پڑھا ہے، لیکن یہ یہاں پہ تو بے شک کا ترجمہ ہے. تو یاد رکھ لیں کہ یہاں پہ یہ جو ان ہے، یہ ان نا کی جگہ پہ، ان نا کا مخفف ہے، جیسے ہم لفظوں کو ابریویٹ کر دیتے ہیں نا انگلش کے اندر. اردو میں تو مجھے مثال نہیں سمجھ آ رہی کوئی، اگر کوئی ہے تو. آپ کو پتا ہے انگلش میں ہم ابریویشن استعمال کرتے ہیں، تو یہ بھی ابریویشن ہے انا کی. تو انا کی جگہ وہ ان کنت من قبلی، اور بے شک آپ تھے اس سے پہلے. یعنی اس وجہ سے اس ان کو ان مخففہ کہتے ہیں، ان ابریویٹڈ، ابریویٹڈ ان جو ہے یہ ہے. تو ان ان اگر اگر کے معنی دے تو پھر وہ ان شرطیہ ہوتا ہے، ان اگر جو ہے وہ نفی کے معنی دے تو وہ پھر ان نافیہ ہوتا ہے، یہ نفی والا ہوتا ہے، ان اگر جو ہے بے شک کے معنی دے یا ان کے معنی دے تو پھر وہ ان مخففہ ہوتا ہے. اس طرح ان کی ایک قسم ہے. لامن الغافلین، یقینی طور پر لام جو ہے لام مفتو ہے، لام تاکید ہے پہلے، بے شک آپ تھے یقیناً بے خبر رہنے والوں میں سے، جو ہے اس سے پہلے آپ نہیں جانتے تھے. پڑھنا چاہتا ہے.
अलिफ लाम रा, ये उस किताब की आयात हैं जो अपना मुद्दा साफ साफ बयान करती हैं। हमने इसे नाजिल किया है कुरान बनाकर अरबी जुबान में, ताकि तुम यानी अहले अर्ब इसको अच्छी तरह समझ सको। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, हम इस कुरान को आपकी तरफ वही करके बेहतरीन पैराया में वाक्यात और हकाइक तुमसे बयान करते हैं, वरना आपसे पहले तो यानी इन चीजों से बिल्कुल ही बेखबर थे।
जज़ाकअल्लाह। अब देख लेंगे इस इन इन में सबसे पहले इस सूरह यूसुफ के अंदर कुरान मजीद की अजमत का बयान आया है कि जो है अल्लाह ताला ने फरमाया कि ये किताब मुबीन है, यानी कुरान करीम को किताब मुबीन कहा, यानी वो किताब जो अपने इस्तदलाल में, अपने बयान में बिल्कुल वाज है, जिसकी हर बात नाकाबिल इनकार दलाइल से जो है मुजैन है, इसका अंदाज बहस और नजर जो बहस नजर है, यानी जो इस तरीके से इसको बयान बहस की गई है वो बड़ा दिलनशीन है, तमाम उलझनों को दूर करने वाला है, इसकी हर बात में के अंदर जो है वो रोशनी का इतना सामान है कि तो उसको बाहर से किसी सबूत की जरूरत नहीं, उसको बाहर से किसी एविडेंस की, उसको हाईलाइट करने की, उसको सपोर्टिंग एविडेंस की जरूरत नहीं है, ये खुद ही इसके अंदर रोशन है, पूरा कुरान मजीद इस पे शाहिद है। ये इसके अल्फाज भी किसी कमजोरी से पाक है, अल्फाज के मुआनी भी इंतहाई मोहकम है, ऐसा नहीं है कि यह इधर है या उधर है वाली बात नहीं है, इसके जुमलों की साख, उसकी तरतीब, उसकी फसाहत बलागत का जो है एक किस्म का एक रिफ्लेक्शन है, आईना है, उसका अंदाज बयान बड़ा दिलनशीन है और तमाम उलझनों को दूर करने वाला है, और किताबें ये जो है कुरान मजीद इन मानी में भी किताब मुबीन है कि यह हक बातिल को बिल्कुल खोल कर और जाहिर कर देने वाली है, और खोल खोल कर उन हकायक को बयान कर देने वाली है, इसका अंदाज कहीं भी हक को बातिल में समझौते का नहीं, ऐसा नहीं है कि हक को बातिल को गड़बड़ कर दिया गया है, यानी वो जो अल्लामा इकबाल ने कहा था कि शिरकत है मायाना हक को बातिल नकल कबूर, ये वो दर्स देती है कि हक और बातिल को अलग कर दिया गया है, तो फिर मोमिनीन को कहा गया है कि ये जो जो हक हक है और बातिल बातिल है, दोनों को अलग कर दिया गया है, और तुम इस पे किसी में दोनों को दरम्यान में जो है वो गड़बड़ आपस में न करो, और शिरकत जो है हक को बातिल के दरम्यान में समझौता नहीं करना। अहले अरब को खास तौर पर खिताब किया गया है कि ये तुम्हारे ऊपर अल्लाह ताला का एहसान है कि अल्लाह ताला ने इस कुरान मजीद को तुम्हारी जबान यानी अरबी के अंदर बना जो है बना कर भेजा है, ताकि तुम इसको समझो, इसकी कदर करो, इसको दूसरों तक पहुंचाओ और इनको समझाओ, यानी किताब मुबीन होने के पहलू से कुरैश के लिए एक धमकी भी है कि अगर तुमने इसकी नेमत की कदर ना की जो अल्लाह ताला ने उतारी है, तो तुमसे फिर बड़ा बदकिस्मत कोई और नहीं है, कि ये जितनी बड़ी नेमत तुम पर उतरी है, इतनी ही बड़ी नेमत के तुम बड़े सजावार होगे अगर तुमने इसकी नेमत की कदर नहीं की। और फिर अल्लाह ताला ने कुरान मजीद को लुगत और अरबी जबान के कालब नाजिल फरमाया है, तो इससे ये भी हमें मालूम होता है कि अरबी जबान में ये काबिलियत और गुंजाइश मौजूद थी कि वो वही और अल्लाह ताला के मुआरिफ को के मफाहीम और मतालिब को जो बयान कर सके, शायद ये जो है इस वजह से अल्लाह ताला ने इस अरबी जबान की जो है वो यानी चुना, और इस अरबी जबान की अहमियत का अंदाजा होता है, और कुरान मजीद के हकायक और मुआरिफ को समझने के लिए फिर इससे पता चलता है कि उनको समझने के लिए अरबी जबान का जानना भी एक शर्त है, लेकिन ये अरबी जबान में अल्लाह ताला ने उतारा है, तो इस जो है वो जाहिर जो अहले अरब थे पहले इब्तदा में उनकी जबान अरबी थी और अब भी है, उसका ये मतलब नहीं है कि कुरान मजीद सिर्फ अरबों के लिए उतारा गया है, बल्कि इसका मतलब ये है कि अरबों से कहा जा रहा है कि तुम्हें ये बातें ईरानी या तुरानी या किसी और जबान में नहीं सुनाई जा रही, बल्कि तुम्हारी अपनी मादरी जबान के अंदर तुम्हें खिताब किया जा रहा है, ताकि तुम अच्छी तरह समझ सको और तुम्हारे लिए उजर का कोई मौका ना हो कि कुरान मजीद की बातें जो है हमारी जबान समझ नहीं आती है। अब किस्से यूसुफ अलैहिस्सलाम जो है बेहतरीन उस सरगुजश्त की सूरत के अंदर बताया गया, और जैसे अभी हमने थोड़ी देर तारुफ के अंदर भी पढ़ा है कि इस किस्से को बेहतरीन किस्सा असरुल कसस क्यों कहा गया है, ये सूरत के इब्तिदा में थोड़ा सा है, और फिर ये भी जान ले अच्छी तरह दोबारा इसको यादे के तौर पे कि इस किस्से के अंदर जितने इसबाक पोशीदा हैं, जितनी हिकमतें बयान हुई है, इंसानों की जितनी अकसाम और उनके रवैये और इंसानी नफ्सियात की मख्फी कैफियात का जिस तरह जिक्र है, इंसान की कमजोरियों का, हुकूमत के रमूज का बयान है, जो हुक्मरानों की खसूसियात हैं, इंसानी फलाह बहबूद का जो बयान है सूरत के अंदर, अल्लाह ताला की मशीयत का फिर गालिब आना तमाम जो है ऑड्स के खिलाफ जो है, और फिर जिस तरीके से इस किस्से को बयान करके इसका सारा मिसदाक نبی اکرم صلی اللہ علیہ وسلم اور قریش مکہ کو جو ہے بتایا گیا اس قصے کا مصداق یعنی کہ آپ بتایا دیا گیا، قصہ کسی اور کا بتایا جا رہا ہے، چسپا کسی اور پہ کیا جا رہا ہے، اس قصے کے نتائج کو بھی ان مقامی حقیقتوں پر جس طرح منطبق کیا گیا ہے، اور جامعیت کے اعتبار سے اس قصے کے اندر جتنے عناصر، حیرت انگیز عناصر جمع ہو گئے ہیں، ان سب چیزوں نے مل کر اس قصے کو ایک بہترین سرگزشت بنایا. یعنی یہ سوال آپ کو یعنی اٹھانا چاہیے اور کرنا چاہیے کہ اللہ تعالیٰ نے اس قصے کو اسرار القصص کہا ہے، تو اس قصے میں کیا وہ باتیں ہیں کہ جو اس قصے کو بہترین بناتی ہیں؟ تو یہ باتیں آپ کی فنگر ٹپس پہ ہونی چاہیے، آپ کو یاد ہونی چاہیے، آپ کو لکھ لینی چاہیے، تاکہ آپ کو اگر سوال ہو، آپ کو کسی کو بتانا ہو کہ یہ کیوں قصہ بہترین ہے، تو یہ جو وہ باتیں ہیں. اور جب ہم قرآن مجید کا یہ مقام پڑھیں، یہ سورت پڑھیں، تو ہم انشاءاللہ یہ جو اللہ تعالیٰ نے جو حکمت بیان کی ہیں، اس کے رموز پہ پھر ہم بات کریں، اس پہ جو غور و فکر و تدبر کریں. روایات میں جیسے آیا ہے کہ یہود نے، مشرقین نے یہود کے سے مل کر یہ سوال جو ہے سوالن یہ آپ کے ذریعے آپ کے سامنے رکھا تھا کہ بنی اسرائیل مصر کیسے پہنچے، تو پھر اس کے جواب میں اللہ تعالیٰ نے یہ جو ساری حقیقت کھول کر بیان کر دی ہے، حضرت یوسف علیہ السلام کی سرگزشت بتا کر، اور پورا قصہ آپ کی زبان مبارک سے بنوایا گیا اور بتایا گیا کہ اب یہ قرآن نازل ہو رہا ہے اور انسانوں میں اللہ تعالیٰ کے ایک رسول موجود ہے اور اس پر یہ وحی اتر رہی ہے، اور یہ وحی کے ذریعے سے جو اس کو بتایا جا رہا ہے یہ وہ قصہ بیان کر رہا ہے، تو اس کی برکت سے یہ اثر القصص آپ کو بتایا جا رہا ہے اور وہ تمہیں سنا رہا ہے، تو یہ رسول کی بھی صداقت اور یہ اس کتاب کی بھی صداقت اور وحی کی بھی صداقت، اور یہ سارا چیزیں جو ہے وہ ثابت ہو رہی ہیں. یعنی اس واقعے میں قرآن کے کلام الہی ہونے کی بھی دلیل ہے اور نبی اکرم صلی اللہ علیہ وسلم کی رسالت کی بھی ایسی دلیل ہے جس کو کوئی انکار نہیں کر سکتا. پھر فرمایا اس قال یوسف، یوسف جب یوسف نے کہا لے ابھی ہے اپنے والد سے، اپنے ابھی جو ہے آپ کو پتا ہے والد کے لیے اس لفظ استعمال ہوتا ہے، یا آباتے اے میرے ابا جان، یا آباتے ہے اے میرے ابا جان، بے شک انی بے شک میں نے، رائی تو میں نے دیکھا ہے، میں نے خواب دیکھا ہے. اصل میں خواب اس لیے آگے پرنتھسز میں ہے کہ آگے جا کے جو ہمیں پتہ چلتا ہے کہ یہ خواب کے بارے میں بات کر رہے ہیں. اور یہ جو لفظ آباتے ہے اصل میں یہ ابھی تھا، ابھی میرے 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 والد میرے ابا جان، لیکن یہ جو بہت ہی محبت کا جو پیرایا ہے اس میں پھر جو ہے وہ یعنی ابھی سے زیادہ محبت جو ابتی میں ہے، یعنی آپ کو یاد ہوگا کہ جو ہے وہ دوسری جگہوں کے اوپر بھی جو ہے ابت آیا ہے جو ہے وہ قرآن مجید کے اندر، اور اس میں زیادہ محبت کا جو ہے اظہار ہے. احادہ عشرہ گیارہ کوکبن ستارے، گیارہ ستاروں کو میں نے دیکھا ہے. اچھا وہ اس کا سوری میں بتانا بول، اس کا جو آبتی کا اصل ہے وہ اب ہے، اور جابتی یا ابھی ہے، جو انتہائی ادب کی وجہ سے پھر جو ہے وہ اس کا معنی ہوگا اے میرے محترم ابا جان، اے میرے پیارے ابا جان. اچھا میں نے گیارہ ستاروں کو دیکھا ہے، وش شمسا اور شمس کو دیکھا ہے، والقمرا اور قمر کو دیکھا ہے، چاند کو دیکھا ہے، رائی تو ہوں میں نے دیکھا ہے، لی میرے لیے ساجدین وہ سجدہ کر رہے ہیں، سجدہ کرتے ہوئے میں نے دیکھا. قالا تو کہا یعنی ان کے والد نے یعقوب علیہ السلام، یا بنیا اے میرے پیارے بیٹے. اب دیکھیں یہ سارے بڑے باپ کی طرف سے بھی محبت کا اظہار ہے، بیٹے کی طرف سے بھی محبت کا اظہار ہے، الفاظ سے جو بیان ہوئی ہے ان سے، لا تقصص نہ تو بیان کر، نہ بیان کرنا تو، یہ بنیا جو ہے ابن سے ہے بیٹا، اس کی جو تصغیر ہے، تصغیر بھی ایک ایسے قسم کی آپ کہہ لیں ابریویشن ہے، اسی لفظ کو چھوٹا کر دیا جاتا ہے، عربوں میں یہ تھا کہ آپ پورے نام کی بجائے آپ نام کو چھوٹا کر دیں، تو اس میں زیادہ محبت کا، حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کو نبی اکرم صلی اللہ علیہ وسلم عاش کہا کرتے تھے جو ہے وہ، اور حمیرہ بھی جو ہے وہ پیار سے کہا کرتے تھے، اس میں زیادہ پیار کا اظہار ہے. تو باپ نے کہا کہ جو ہے انتہائی محبت کے سلوک میں، اے میرے بیٹے، اے میرے پیارے بیٹے، تو نہ بیان کرنا، رو یا کا اپنا خواب اللہ اخوتے کا اپنے بھائیوں پر. اچھا یہ رویا جو ہے یہ را سے ہی ہوتا ہے، را آپ کو پتہ مطلب ہوتا ہے دیکھنا، اور سوتے میں دیکھنا یا خواب میں دیکھنا، تو اس سے پھر جو رویا ہے وہ جو ہے وہ خاص طور پر نیند کی حالت میں جو کوئی چیز دیکھی جائے تو پھر وہ رویا ہے. فقیدو वरना नहीं तो पास नहीं तो, ये फा जो है ये सबब को बता रहे कि ऐसा ना वो होगा कि फिर ऐसा ना हो कि लका तेरे लिए कैदू वो खुफिया तदबीर करेंगे, फकीदू वरना वो तदबीर करेंगे लका तेरे लिए कैदन जैसे तदबीर करते हैं, यानी वो कोई ऐसी तदबीर करते हैं खुफिया तदबीर चाल साजिश जो है वो करेंगे। कादा यकीदु कैदन, हम बहुत दफा पढ़ रहे हैं खुफिया तदबीर साजिश करना। इन्न शैतान, बेशक शैतान, लिल इंसान इंसान के लिए, अदोवन दुश्मन, मुबीन खुला, बड़ा खुला दुश्मन है। वकजालिका इसी तरह, यज तबी का उसने वो चुन लेगा का तुमको, ये इजतबा यज तबी इजतबान बाब इफ्तियाल है, चुन लेना इसी से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का नाम है, नाम मुबारक है मुजतबा, नबी अल्लाह ताला ने आपको चुन लिया। मुस्तफा भी इसी तरह है, चुन लिया चुन लेना, तो वो चुन लेगा तुमको रबों का तुम्हारा रब, वजुअल्लिमों का और वो सिखाएगा, अल्लाम सिखाना, मिन तावील अहादीस, मिन तावील, तावील जो है आपको पता है ये उर्दू का लफ्ज़ उर्दू में इस्तेमाल होता है तावील, तुम किस किस्म की तावीलें पेश कर रहे हो, यानी जो है जो है तशरीह, किस किस्म की वजाहतें पेश कर रहे हो, ये वही मानी है बिल्कुल। इसका लुगवी मानी होता है किसी बात को उसकी जो आखिरी मानी है, जो अंजाम के मानी है वो बात, अंजाम तक पहुंचना, यानी तुम्हें तावील अहादीस, अहादीस जो है, अब देखिए इसको इसको जरा खोल के देख ले, पहले लफ्ज है तावील, इसका मादा है अलिफ बाउलाम, अव्वल जैसे होता है, अव्वला जो अव्वल तावीलन, किसी चीज का असल की तरफ, पहले की तरफ, असली मानी की तरफ, आखिरी मानी की तरफ, जो उसके फाइनल मानी है उनकी तरफ रुजू करना, यानी किसी चीज को उसकी गायत की तरफ लौटा देना, तो मुरादे असली इससे मुराद, असली मानी मुराद है। इससे फिर तफसीर भी किया गया है, तावील भी किया गया है, ये सारे मानी जो है किए गए। आपको पता है अब तावील के मानी तफसीर के भी आते हैं, तावील के भी आते हैं, वजाहत के भी आते हैं, तशरी के भी आते हैं, और दूसरा लफ्ज हदीस, हदीस की जमा बातें, तो बातों को मुराद असली की तरफ लौटाना, तो मतलब है मुआमला फहमी, बसीरत, हकीकत रसी, और इसे मानी फिर ताबीर ख्वाब भी है, यानी कोई बात अगर इंसान करे, चाहे वो ख्वाब की बात करे या कोई दूसरी बात करे, तो उसकी बात की हकीकत तक पहुंच जाना तावील, तावील हदीस है। अगरचे लोगों ने यहाँ सिर्फ हजरत हजरत यूसुफ सलाम के लिए जो है ख्वाब का मिन तावील हदीस और तर्जमा किया कि तुम्हें ख्वाब की ताबीर सिखाएगा, लेकिन ये मानी जो है सही नहीं है लुघवी एतबार से भी, और वैसे भी हजरत यूसुफ सलाम महज ख्वाब की ताबीर नहीं, में ख्वाब की ताबीर तो तमाम अंबिया अलैहिस्सलाम जो है बताया करते थे, और अल्लाह ताला ने तमाम अंबिया अलैहिस्सलाम को ख्वाबों को इंटरप्रेट करने, उसकी तशरीह करने का जो है अल्लाह ताला ने सलाहियत दी थी। लेकिन इजाफी तौर पर आपके अंदर क्या सलाहियत थी कि आप मुआमला फहमी जो है वो आपने किस हुस्न इंतजाम से मिस्र की जो है वो बादशाहत की है, वो बात यहाँ पे मुराद, वो युतिमो और वो इतमाम करेगा, वो पूरा करेगा नेमत, उसकी नेमत को अलैका आपके ऊपर, तुम पर अतम युतिमो तमामन, पूर पढ़ाए हैं उर्दू में तमाम और तमाम और तमाम और तमत, ये सारे लफ्ज उस उर्दू में इस्तेमाल होते हैं, तुम पर करेगा अपनी नेमत को पूरा, वाला आले याकूब और आले याकूब पर पूरा करेगा, कमा जैसे अतम्महा उसने इस नेमत को पूरा किया, अला अबवै का तुम्हारे बापों पर, दो बापों पर, अबवैक अबवैन है ये असल में, अबवैन अबा अबवैन, दो बापों पर, अबा यानी से मुराद अबाओ अजदाद, मिन कबलो इससे पहले, ये अबवै है, अबवैन है प्लस का तुम्हारे दो बाप, और अबवैन से फिर इसमें जो है इजाफत की वजह से नून गिर गया, इससे मुराद इब्राहिम अलैहिस्सलाम और इसहाक अलैहिस्सलाम है, और उसकी जो है साथ वजाहत भी कर दी, मिन कबलो इब्राहिम और इसहाक, इब्राहिम और इसहाक अलैहिस्सलाम, यानी तुम्हारे दो अबाओ अजदाद, दो बाप, इन बाज ये जो बाप अब का लफ्ज है, ये बाप के ऊपर भी इसका इतलाक होता है, दादा के ऊपर भी होता है, परदादा के ऊपर होता है, इससे पहले जितनी नस्लें गुजरी उन पर भी होता है, हत्ता कि हजरत आदम अलैहिस्सलाम पर भी अब का इतलाक होता है, जो तमाम बनी नौ इंसान के जो जद्दे अमजद है। इन रब्बा का बेशक आपका रब अलीमुल हकीम, बड़ा हिकमत वाला, जानने वाला है, अलीम सब कुछ जानने वाला, हिकमत वाला है, इसका जो है साथी।
ये उस वक्त का जिक्र है जब यूसुफ अलैहिस्सलाम ने अपने बाप से कहा,
अब्बा जान, मैंने ख्वाब देखा है कि 11 सितारे हैं और सूरज और चांद हैं, और वो मुझे सजदा कर रहे हैं। जवाब में इसके बाप ने कहा, बेटा अपना ये ख्वाब अपने भाइयों को ना सुनाना, वरना वो तेरे दर पे आजाद आजार हो जाएंगे, वो तेरे दर पे आजार हो जाएंगे। हकीकत ये, शैतान आदमी का खुला दुश्मन है, और ऐसा ही होगा जैसे तूने ख्वाब में देखा है कि तेरा रब तुझे अपने काम के लिए मुंतखब करेगा और तुझे बातों की तह तक पहुंचना सिखाएगा, और तेरे ऊपर और याकूब पर अपनी नेमत इस तरह पूरी करेगा जिस तरह इससे पहले वो तेरे बुजुर्गों इब्राहिम अलैहिस्सलाम और इसहाक अलैहिस्सलाम पर कर चुका है। यकीनन तेरा रब अलीम और हकीम है।
आप देख, हजरत यूसुफ अलैहिस्सलाम का जो है ख्वाब बयान हुआ है, और इस किस्से की फिर इब्तिदा भी हो गई है फौरन ही, फौरी तौर पर हजरत कुरान मजीद के जो है वो अहमियत के बयान के बाद। और ये किस्से की इब्तिदा से पहले ये किस्से की तमहीद है जो एक बयान की गई है। बचपन ही से हजरत यूसुफ अलैहिस्सलाम जो है बड़ी जो है अच्छी आदात व खसाइल के मालिक थे, इंतहाई पाकीजा, और शक्ल व सूरत में भी अल्लाह ताला ने आपको गैर मामूली हुस्न से जो है वो नवाजा था, और साथ साथ आप सीरत और किरदार पर भी आपकी पैगम्बराना छाप थी, यानी पैगम्बराना आप एक अजीम उश अजी, बड़े अजीम जो है वो परदादे के पड़पोते थे, और अजीम एक अजीम पैगम्बर के और रसूल के जो है वो इसी तरह आप जो है वो पोते और फिर बेटे और ये चली आ रही थी। तो वो जो खसूसियत थी वो आपके पैगम्बराना छाप जो थी वो चली आ रही थी सीरत किरदार पर, बिल्कुल नुमायाँ तौर पर देख सकते थे। इन पाकीज़ा आदात व खसाइल और सीरत व किरदार जो आपका था उसको देखकर हजरत याकूब अलैहिस्सलाम को अंदाजा हो गया कि उनके बेटों में यूसुफ ही वाहिद वो बेटे हैं जिनको अल्लाह ताला उनकी जो अबाव अजदाद की विरासत नबुव्वत है चली आ रही है वो इस इनके जरिए से इनको आगे बढ़ाएगा। और इस वजह से और इनके आदात व खसायल और सीरत व किरदार की वजह से हजरत यूसुफ से आप बहुत ज्यादा उन्स और मोहब्बत रखते थे। तो एक दिन आपने, यानी हजरत यूसुफ अलैहिस्सलाम ने अपने वालिद को एक ख्वाब सुनाया, आपने बड़ी झिझकते हुए आपने जो है वो कुरान मजीद का अंदाज जो है मुफसरीन ने लिखा है कि ऐसा है कि आपने झिझकते हुए आपने बताया कि मैंने ख्वाब देखा है, 11 सितारों को देखा है, सूरज को देखा है, चांद को देखा है, और साथ ये अलग तौर पर बताया कि वो मेरे लिए वर राय तो हम ली साजिदीन, मैंने देखा है कि वो मुझे सजदा। पहले बताया कि मैंने ख्वाब देखा है, सितारों को देखा है, चांद को देखा है, सूरज को देखा है, और फिर फरमाया कि राय तो हम ली साजिदीन, और फिर वो मुझे सजदा कर रहे हैं। यानी दो दफा राय तो हम लेके आए हैं। इससे उनकी मुफसरीन ने लिखा है, जाहिर हम अहले जुबान नहीं है, अहले जुबान इसमें जो झिझक और जो हिचकिचाहट मौजूद है उसको जो है वो फील कर सकते हैं। और ख्वाब बयान करने में ये एक तवाजो है, और बताने के अंदाज से ये वाजे है कि वो झिझकते हुए उन्होंने बताया। और ये दो दफा जो राय तो हम मैंने देखा है, इसे यानी झिझक और तभी हिचकिचाहट मौजूद है। यानी एक बड़ा गैर मामूली ख्वाब था यूसुफ का। इस ख्वाब को सबसे पहले अपने वालिद के कलम में लाना, उनकी बड़ी गैर मामूली सलीम और तवा, नेक नीयत और सादतमंद होने की, यानी एक ऐसा ख्वाब था कि जो है वो जिसमें थोड़ी सी अब जो है पंदार हो सकता था कि कोई किसी और को बता दे तो कहता कि भाई तुम अपने आप को बड़ी चीज समझते हो, लेकिन उन्होंने फिर भी जो है इसको समझा कि ये गैर मामूली ख्वाब है। और इस ख्वाब में असल में सूरज और चांद से मुराद आपके वालदैन हैं, 11 सितारों से मुराद आपके 11 भाई हैं, और फिर इसमें बशारत ये थी कि हजरत यूसुफ को पैगम्बरी मिलेगी, और इसके साथ ये ख्वाब आपके सूरज और किरदार की तमसील था जो बाद में मिस्र में जो है पूरा हुआ। और ये ख्वाब हजरत यूसुफ अलैहिस्सलाम की जो तलातुम खेज सफरे जिंदगी था उसका एक पहला संगी मील भी था। ये हजरत याकूब अलैहिस्सलाम की बेटे को फिर हिदायत की, और जाहिर है जो आपके अल्लाह ताला के नबी थे उन्होंने इस ख्वाब की ताबीर को यकीनी तौर पर समझा, लेकिन आपने उनकी ताबीर बताने की बजाय एक जरूरी बात जो सबसे बड़ी और अहम जरूरी बात थी वो पहले बताई। और आप अपने बेटों को जानते थे, 10 बेटों को, कि जाहिर है वो उनके सोतीले जो भाई थे और उनकी वो किरदार को भी जानते थे, उनके जो है वो मतलब वो उनके अंदर वो खूबियां नहीं थी, वो बिल्कुल मामूली सी आम से जो है वो लोग थे, और जो भी लोगों से बुरे असरात जो लेने वाले लोग होते हैं वो भी उन्हीं लोगों में शामिल थे। तो आपने सख्त ताकीद के साथ यूसुफ अलैहिस्सलाम को मना किया कि अपने भाइयों को ये ख्वाब न बताना, वरना वो हसद में तुम्हारे साथ कुछ कर गुजरेंगे। तो हजरत याकूब ने अंदाजा लगा लिया कि ख्वाब का सुनकर उनके दूसरे बेटे जो है शैतान کے جال میں ان کے پہنچنے کے امکان ہے، یعنی ان کے شیطان ان کو اکسائے گا کہ کچھ نہ کچھ یوسف السلام کے خلاف کریں، اور اس لیے کہ شیطان انسانوں میں دشمنی ڈالنے اور ان کے درمیان مکر و فریب کو رواج دینے کے لیے کلیدی اختیار کرتا ہے. تو یعقوب علیہ السلام نے پھر خواب کی تعبیر بھی یوسف السلام کو بتا دی، اور وہ یہ تھی کہ اللہ تعالیٰ تمہیں اپنے کام کے لیے چن لے گا اور تمہیں نبوت سے سرفراز فرمائے گا، اور یہ نعمت آل یعقوب پر بھی ہوگی اور نعمت ان میں یعنی چلے گی، یعنی آل یعقوب کے اوپر آگے بھی چلے گی یہ نبوت کی نعمت. اور دوسری بات بتائی کہ اللہ تعالیٰ تمہیں جو ہے باتوں کی تہ تک اترنے کا سلیقہ بھی سکھائے گا، یعنی تمہیں تعبیر کا ملکہ بھی عطا فرمائے گا، یعنی باتوں کی، چاہے وہ خواب ہوں، ان خوابوں کی تعبیر بھی تمہیں اللہ تعالیٰ جو ہے وہ بتا جو سکھائے گا. اگرچہ پیغمبر، ہر پیغمبر یعنی وہ خواب کی تعبیر بتا سکتا ہے، لیکن یوسف علیہ السلام کو یہ اعجاز تو ایک بالکل آخری حد تک پہنچا ہوا تھا کہ آپ وہ بھی بتا دیتے تھے باتوں کی تعبیر، اور باتوں کی سمجھ بھی بتا دیتے تھے. ہم جو ہے وہ اس کو، دو تین منٹ ہیں ہمارے پاس، ہم اس کو پڑھ لیتے ہیں، دو آیات ہیں یہ. لقد کانا، بے شک ہیں، فی یوسف، فی یوسف، یوسف و اخوتی، یوسف اور اس کے بھائیوں میں جو ہے یقینی طور پر ہے، آیات، آیت، آیات نشانیاں ہیں، للسائلین، سائل سوال کرنے والا، اس کی جمع سائلین، سوال کرنے والے، پوچھنے والوں کے لیے بہت نشانیاں ہیں. اذ قالوا، جب انہوں نے کہا، لیوسف، یوسف سے کہا، واخوہ ہو اور اس کے بھائی سے، بے شک انہوں نے کہا کہ یوسف اور ان کا بھائی، احبو، زیادہ محبوب ہیں، سب سے زیادہ محبوب ہیں، الا ابینا، ہمارے باپ کو، منا، ہم سے، ہماری نسبت یہ یوسف اور اس کا بھائی زیادہ محبوب ہیں. انہوں نے کہا، ونحن اسبتن، اور ہم ہیں اسبا، ایک جتھا، یہ وہی اسبیت والا لفظ ہے، اسبا کا مطلب جو ہے کوئی بھی 10 یا اس سے زیادہ افراد جو ان کی جماعت ہوتی ہے وہ اسبا کہلاتی ہے. انا، بے شک، ابانا، ہمارے والد، لفی، یقینی طور پر ہیں، دلال مبین، ایک کھلی بھول کے اندر، یعنی یہاں پہ گمراہی بھی مراد ہو سکتا ہے، لیکن گمراہی یہ بھول کے معنی بھی، دلال کے معنی میں بھول بھی ہوتی ہے، گمراہی بھی ہوتی ہے، راہ کو گم کر دینا، بہت سارے اس کے معنی ہوتے ہیں، تو ایک بڑی بھول میں ہیں وہ. اقتلوا یوسف، تو قتل کر دو یوسف کو، اوطرحوا، یا یہ او ہے، یہ طرحوا، یہ جو لفظ طرح ہے، یہ آپ کو پتا ہے اردو میں لفظ طرح لکھا جاتا ہے، یہ وہی لفظ ہے اصل میں، پھینک دینا، طرح یترہ ہو، طرحن کسی چیز کو. اور مزے کی بات یہ ہے کہ قرآن مجید میں ایک ہی مرتبہ پہ یہ مقام یہیں پہ لفظ استعمال ہوا ہے، اور بڑی عجیب بات ہے کہ قرآن مجید میں کوئی ایسا لفظ جو ایک ہی مرتبہ استعمال ہوا ہو اور پھر اردو میں بھی استعمال ہوتا ہے، یہ اس کی ریئر مثال ہے، یعنی اردو میں، لیکن اردو میں اس معنی میں نہیں ہوتا، اردو میں یہ لفظ بنیاد ڈالنا، جیسے طرح ڈال، طرح طرح بنیاد ہوتی ہے، انداز، کس طرح، کس انداز میں، وضع کے معنوں کے اندر بھی آپ کو پتا ہے، وضع کے معنوں بھی، طرح دار شخص ہے وہ، بڑا وضع دار شخص ہے، جو ہے ماند کی استعمال، اس طرح، اس ماند. اور آپ کو پتا ہے اردو شاعری کے اندر بھی یہ لفظ جو طرح مصرع ہوتا ہے، آپ کو پتا ہے ٹیمپلیٹ، جو ایک جو مصرع ہوتا ہے جس کے اوپر پورے مشاعرے کی غزل کہی جاتی ہے، وہ اس کو طرح مصرع کہتے ہیں، تو یہ لفظ اس طرح استعمال ہوتا ہے. تو اسے پھینک دو اردن، کسی زمین میں، یخلو لکم، یخلو لکم، وہ خالی ہو جائے، یہ خلا، یخلو، خلوون و خلان، آپ کو پتا، تنا ہونا، خالی ہو جائے، تاکہ خالی ہو جائے تمہارے لیے، وجہ، چہرہ، ابیکم، تمہارے والد کا، تمہارے لیے، تمہارے والد کا چہرہ تمہارے لیے خالی ہو جائے، یعنی تمہارے والد کی توجہ. تم اچھا، یہ جو وجہ لفظ ہے، یہ بھی اس سے، یہ جو توجہ کا لفظ ہے وہ بھی اسی سے نکلا ہوا ہے. وجہ جو ہے وہ چہرے کو کہتے ہیں، کوئی بھی چیز جو سب سے جو سامنے نمایاں چیز، جو کسی چیز کا جو حصہ ہوتا ہے وہ وجہ کہلاتا ہے، اور چہرے کو جو ہے وجہ اس وجہ سے کہتے ہیں کہ یہ سامنے سب سے نمایاں ہوتا ہے، اسی سے پھر توجہ بھی ہوتا ہے، دھیان کرنا، اپنا چہرہ کسی کے سامنے کرنا، توجہ کو اصلی معنی ہوتے ہیں اپنا چہرہ کسی کے سامنے کرنا. تو پھر وہ تکونو، اور پھر تم ہو جانا، بعد میں تم ہو جانا، من بعد ہی، اس کے بعد، قومن صالحین، نیکوکار لوگ تم ہو جانا، بن جانا. یہ اس کا جو ہے یہ مساجد پڑھ لیں.
حقیقت یہ ہے کہ یوسف علیہ السلام اور اس کے بھائیوں کے قصے میں ان پوچھنے والوں کے لیے بڑی نشانیاں ہیں. ये किस्सा यूं शुरू होता है कि इसके भाइयों ने आपस में कहा, ये यूसुफ और इसका भाई दोनों हमारे वालिद को हमसे ज्यादा महबूब हैं, हालांकि हम एक पूरा जत्था हैं। सच्ची बात यह है कि हमारे अब्बा जान बिल्कुल ही बह गए हैं। चलो यूसुफ को कत्ल कर दो या इसे कहीं फेंक दो, ताकि तुम्हारे वालिद की तवज्जो सिर्फ तुम्हारी ही हो जाए। ये काम कर लेने के बाद हम फिर कर लेने के बाद फिर नेक बन रहना।
जज़ाकअल्लाह। आप जी हज़रत यूसुफ सलाम की जो है कि सब बयां हो रहा है इस किस्से की तमहीद के बाद, यानी पर आप असल बात बताई जा रही है, लेकिन इस सरगुजश्त के सुनाने से असल मकसूद जो है कोई कहानी बयान करना नहीं है, बल्कि बहुत सारे सवालों के जवाब देना था जो उस जमाने में लोगों में पैदा हो रहे थे। और बताया गया कि तुम लोग, तुम्हारे जहनों में ये सवाल हैं या मौजूदा मक्का के लोग हैं कि ये जो ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, इनकी दावत का, इनकी दावत मुस्तकबिल का, ये जुदाई है नबी सल्लम का क्या होगा, सूरत हाल कैसी आगे जो है होगी, इन सारे सवालों के जवाब तुम्हें जो है मिल जाएंगे। फिर हजरत यूसुफ सलाम उनके हकीकी छोटे भाई जो थे बनियामीन, हकीकी से इसलिए कहा है कि ये उनकी माँ की तरफ से थे, ये अलाती, आपको पता है अलाती भाई जो होता है, जो माँ की तरफ से भाई हो उस उनको अलियाती भाई का, अलाती भाई कहा जाता है, और जो बाप जिनका जो है वो एक हो माए मुख्तलिफ हो तो फिर उसको जो है वो अलाती होते हैं, और अगर जो है उसके बरक्स अगर बाप मुख्तलिफ हो माँ एक हो तो फिर वो अख्याफी भाई कहलाते हैं। तो ये आपको पता है हमारी फिक की इस्तलाह है, फिक में बहुत ज्यादा ये वरासत के जो मामलात हैं वहां पे हम पढ़ भी आए थे। तो ये दोनों भाई थे, एक वालदा से थे, इनकी वालदा जो है वो जो बिल्कुल सगीर सनी में थे तो ये फौत हो गई थी, तो इस वजह से हजरत याकूब अलैहिस्सलाम इनका बहुत ज्यादा, ये छोटे भी थे सबसे ज्यादा, इनका बहुत ज्यादा ख्याल रखते थे और इनसे मोहब्बत भी बहुत ज्यादा करते थे बाकी भाइयों की वजह से, क्योंकि वो देखते थे कि यूसुफ अलैहिस्सलाम के अंदर जो है वो रुशद व सआदत और उनकी सीरत आला सीरत किरदार के नमूने जो उनके अंदर नजर आते थे, और 10 बड़े साहबजादों की सीरत का जो हाल था वो हमें मालूम भी है कि इन वाकयात के अंदर, और आगे हम पढ़ेंगे भी से। तो बरादरान यूसुफ जो है हजरत याकूब की, यूसुफ और उनके भाई की जो के लिए जो निस्बतन ज्यादा तवज्जो थी उसको देखकर बड़े हसद में मुबतला होते थे, और वो ख्याल करते थे कि देखो हम 10 लोगों का एक जत्था है, कबाली जिंदगी में जो मैन पावर जो होती है उसकी बड़ी अहमियत होती है, और किसी खानदान की शान और शौकत और कुव्वत और किरदार का इंहिसार जो होता है वो रिजाले कार के ऊपर होता है, मर्दाने कार के ऊपर होता है, और हमारे वालिद जो असल में बुढ़ापे में सटे आ गए हैं और जो है वो इन बच्चों को, दो बच्चों को जो खुद जो हिफाजत के मोहताज हैं इनको ज्यादा अहमियत देते हैं। तो फिर भाइयों की मशावरत ने आपस में की, उन्होंने कहा कि इसका एक तरीका है कि यूसुफ को रास्ते से हटा दें और उनको या तो मार दें, या फिर उन्होंने पहले ये मशवरा किया को मार दें, फिर एक भाई ने कहा कि नहीं, अगर तुम करना हो तो किसी अंधे अंधे कुएं के अंदर डाल दो ताकि तुमके ऊपर जो है ये इल्जाम ना आए कत्ल का, और जो है फिर जो है बाद के अंदर जो है वो फिर हम नेक बन जाना बाद में, ये जो उनके ऊपर जाहिर है उनकी जमीर पे ये एक बोझ भी था, खलिश भी था यूसुफ को मारने की या उनको जो है रास्ते से हटाने का एक जुर्म था, तो इस वजह से फिर उन्होंने कहा कि ठीक है ये गुनाह का काम तो है लेकिन हमारे लिए, हमारे मकसद को पूरा करने के लिए ये नागुजीर है। तो ये नागुजीर जुर्म और गुनाह कर लेने के बाद फिर कौमन सालहीन इन अखलाकी तौर पर हम अपनी इसलाह कर लेंगे, अल्लाह के यहाँ तौबा कर लेंगे। तो उनकी मशावरत का ये फैसला इन लोगों की नफ्सियात की तर्जमानी करता है जो अपनी ख्वाहिशात नफ्स को पे जो करना होता है कर गुजरते हैं, और साथ साथ फिर ईमान और नेकी के रिश्ते से भी जो है वो जुड़े रखते हैं। तो ऐसे लोग जो है वो फिर उनके बारे में ये कहा गया कि ये लोग जो अंदर उनकी जमीर तो चुटकी लेता रहता है इन गुनाह के काम के साथ, लेकिन फिर अपने आप को वो तसली देते रहते हैं कि जरा सब्र करें, ये नागुजीर गुनाह था, इस गुनाह के बाद हम फिर जो है वो नेक इंसान हो जाएंगे। तो ऐसे ही जो है बिल्कुल ऐन ऐसे दोराहों के ऊपर जो इंसान जब होता है तो शैतान फिर आ खड़ा होता है इंसान के, कहता है कि कर गुजर ये फेल, अल्लाह बड़ा गफूर रहीम है, उसकी तौबा का दरवाजा खुला है, और उसे फिर बाद में ये तौबा कर लेना, बाद में जिंदगी चेंज कर लेना, नेक हो जाना, लेकिन याद रख लेना चाहिए कि तौबा कर लेने की नीयत से कोई अगर गुनाह किया जाए तो फिर उसकी तौबा जो है वो तौबा कबूल नहीं होती, बल्कि तौबा वो हो जाती कि इंसान से भूल चूक के अंदर कोई गुनाह हो गया है और फिर अल्लाह ताला इंसान की तरफ रुजू कर ले तो फिर वो अल्लाह ताला उस गुनाह को जो है वो कबूल फरमाता है। यहाँ पे ये खत्म होता है, आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।